بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا گن، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتاؤں، سدیو کی بھانتی کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں سے کر رہے ہیں۔ آج آپ سورہ دہر کی تیسری سے لے کر گیارہویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں محمد صدیق منشاوی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، إنا هديناه السبيل إما شاكرا وإما كفورا، إنا أعتدنا للكافرين سلاسل وأغلالا وسعيرا، إن الأبرار يشربون من كأس كان مزاجها كافورا عينا يشرب بها عباد الله عينا يشرب بها عباد الله يفجرونها تفجيرا، يوفون بالنذر ويخافون يوما كان شره مستطيرا، ويطعمون الطعام على حبه مسكينا ويتيما أسيرا، إنما نطعمكم لوجه الله لا نريد منكم جزاء ولا شكورا، نخاف من ربنا يوما عبوسا قمطريرا، فوقاهم الله شر ذلك اليوم ولقاهم نضرة وسرورا،
صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے، ہم نے منوشے کو مارگ دکھا دیا ہے، اب چاہے وہ کرتگ رہے یا اکرتگ، ہم نے کافروں کے لیے زنجیریں، توق اور بھڑکتی ہوئی آگ تیار کر رکھی ہے۔ نشچے ہی پھلے لوگ ایسے پیالے سے پئیں گے جس میں کافور کی بھلی مہک کا مشرن ہوگا۔ وہ ایک سروت ہوگا جس سے اللہ کے وشیش بندے پئیں گے اور جہاں چاہیں گے اسے بہا کر لے جائیں گے۔ ایشور کے یہ بندے منت پوری کرتے ہیں اور اس دن سے ڈرتے ہیں جس کا دنڈ ویاپک ہوگا، اور وہ کھانے کی چاہت و آوشکتا رکھنے کے باوجود اسے محتاج، اناتھ اور قیدی کو کھلا دیتے ہیں اور کہتے ہیں، ہم تو کیول اللہ کی پرسنتا کے لیے تمہیں کھلاتے ہیں، انیتھا نہ تم سے کوئی بدلہ چاہتے ہیں نہ آبھار۔ ہمیں تو اپنے پالنہار کی اور سے ایک ایسے دن کا بھے ہے جو اتیانت کرور اور لمبا ہوگا۔ تو ایشور نے انہیں اس دن کی کڑائی سے بچا لیا اور انہیں تازگی و پرسنتا پردان کی۔
یہ تہران ہے اسلامی گنتنت ایران کی آواز۔ آج منگلوار ہے، اردو بہشت کی 6، رمضان کی 24 اور اپریل کی 26 تاریخ۔ شروع ہمارا یہ کاریکرم آپ شارٹ وے میں 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹس پر سن رہے ہیں۔ ہمارے آج کے کاریکرم کی روپ ریکھا نوٹ کر لیں۔ صدا کی بھانتی آپ سب سے پہلے سماچار سنیں گے، اس کے پشچات راجنیتک چرچا کا دینک کاریکرم ہوگا، اس کے پشچات رمضان کے سمبندھ میں آپ سنیں گے ہمارا وشیش کاریکرم، اور سبا کا انتم اور ساپتاہک کاریکرم ہوگا قرآن قصے۔ شروتاؤ، یہ تو تھی ہماری آج کے کاریکرم کی روپ ریکھا، اور اب آپ کچھ ہی چھڑوں میں ریڈیو تہران سے سماچار سنیں گے۔ اور اب آپ مریم مہدادی اور محمد مہدی سے سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ راشٹرپتی کا کہنا ہے کہ ایران کی سی بی ایس ای کارروائی کا ورودھ کرتا ہے جو دنیا کو ایک پکشیہ ویوستھا یا یدھ کی اور سے لے جائے۔ یمن کا کہنا ہے کہ سعودی گٹھ بندھن نے سنا ایئرپورٹ کو کھولنے کا وعدہ پورا نہیں کیا۔ اسرائیلی کمانڈروں کی چھٹیاں رد، ہائی الرٹ پر سینا۔ بھارت سرکار نے بھرامک سوچنائیں پھیلانے کے معاملے میں 16 یوٹیوب چینلوں پر روک لگائی۔ اور اب آپ وستار سے سماچار سنیے۔
ایران میں لیٹویا کے نئے راجدوت پیٹریس وایو وراز نے راشٹرپتی سید محمد رئیسی کو اپنا پرتیہ پتر پیش کیا۔ اسلامی گڑتنت ایران کے راشٹرپتی سید ابراہیم رئیسی نے تہران میں لیٹویا کے نئے راجدوت کے ساتھ ملاقات میں کہا کہ افغانستان میں امریکہ اور نیٹو کی اپستھتی کا تباہی، لوٹ پاٹ اور بربادی کے علاوہ کوئی پریڑام نہیں نکلا، اور نہ ہی اس اپستھتی سے افغانستان یا چھتر کی سرکشا سنشچت ہو سکی۔ انہوں نے کہا کہ ایران کسی بھی ایسی کارروائی کا ورودھ کرتا ہے جو دنیا کو ایک پکشیہ ویوستھا یا یدھ کی اور لے جائے۔ سید ابراہیم رئیسی نے کہا کہ یوکرین میں یدھ اور جھڑپیں، افغانستان میں سنکٹ، افغان راشٹر اور شرارتیوں کی بڑی آبادی کی سمسیاؤں سے دھیان ہٹانے کا کارن نہیں بننا چاہیے۔ لیٹویا کے نئے راجدوت نے اس ملاقات میں ایران اور لیٹویا کے بیچ پراچین سمبندھوں کی اور سنکیت کرتے ہوئے کہا کہ لیٹویا اسلامی گنتنتر ایران کے ساتھ پرسپر سہمتی اور دوستی کے آدھار پر سمبندھوں کو وسترت کرنے میں روچی رکھتا ہے تاکہ دونوں دیشوں کے ہتوں کو سنشچت بنایا جا سکے۔ راشٹرپتی سید ابراہیم رئیسی سے آرمینیا کے نئے راجدوت اور برونڈی کے نئے راجدوت نے بھی ملاقات کی اور اپنا پرتیہ پتر سونپا۔
سنیکت راشٹر سنگھ میں ایران کے راجدوت مجید تخت روانچی نے کہا ہے کہ سرکشا پریشد کے اپرادھوں پر ڈرامائی چپی سے فلسطینیوں کو ان کے ادھیکار نہیں ملیں گے۔ انہوں نے مسجد الاقصی پر اسرائیل کے حملوں کی نندا کی اور مسلمانوں کے پوتر استھلوں کے انادر کے خطرناک پریناموں سے سچت کیا اور کہا کہ انتراشٹریہ نیموں کی پریدھی میں اس پوتر استھل کی قانونی اور ایتیحاسک حیثیت کی رکشا ہونی چاہیے تاکہ ویاپک پربھاؤں کے ساتھ کسی بھی پرکار کے سمبھاوت وناش کو روکا جا سکے اور مسجد الاقصی کی رکشا انتراشٹریہ نیموں کے انوسار ہونی چاہیے۔ ایرانی پرتندھی نے فلسطین کی استھتی کی سمیکشا کے لیے سرکشا پریشد کی بیٹھک میں فلسطینی جنتا کے ورودھ اسرائیل کے اپرادھوں کے حوالے سے سنیکت راشٹر سنگھ کی سرکشا پریشد کی چپی اور ڈھول مول رویے کی آلوچنا کرتے ہوئے کہا کہ سرکشا پریشد کے ان اپرادھوں پر ڈرامائی چپی سے فلسطینیوں کو ان کے ادھیکار نہیں ملیں گے۔ شری مجید تخت روانچی نے کہا کہ سرکشا پریشد کے ورتمان درشٹیکون کا کرم اسرائیل کا حوصلہ بڑھاتا ہے اور اسے اتیاچارگرست فلسطینی جنتا کے ورودھ اپنے اتھگرہن اور اس کے اپرادھوں کو جاری رکھنے کے لیے دسساہسی بناتی ہے۔ انہوں نے کہا کہ فلسطینی جنتا کے ورودھ اویدھ ذہنی شاسن کے اپرادھ پورن روپ سے غیر قانونی اور انتراشٹریہ نیموں کے انوسار یدھ اپرادھ سمجھے جاتے ہیں اور ایسے اپرادھ کرنے والوں کو ترنت نیائے کے کٹہرے میں کھڑا کیا جانا چاہیے۔
یہ سماچار آپ ریڈیو تہران سے سن رہے ہیں۔ سماچارک سوتروں کا کہنا ہے کہ عراق کی راجدھانی بغداد کے نکٹ استھت امریکہ کے تاجی سینیا اڈے کے نکٹ دھماکوں کی آوازیں سنی گئی ہیں۔ شفق نیوز ایجنسی کی رپورٹ کے انوسار سوموار کی رات تاجی سینیا اڈے پر رادیا چھتر سے دو راکٹ فائر کیے گئے جو آتنکوادی امریکی سینا کے اس اڈے کے نکٹ گرے، کنتو ابھی تک عراق کے سرکاری میڈیا سوتروں کی اور سے اس حملے کے بارے میں کوئی رپورٹ سامنے نہیں آئی ہے۔ یاد رہے کہ مارچ 2020 میں بھی تاجی میں امریکی سینیا اڈے کو نشانہ بنایا گیا تھا جس میں 3 آتنکی امریکی اور 1 برٹش سینک مارا گیا تھا جبکہ 12 سے ادھک گھائل ہو گئے تھے۔ اس حملے کے بعد آتنکی امریکی سینکوں نے اگلے ہی دن عراقی سوئم سیوی بل حشد الشعبی کے کیندر پر بم گرائے تھے جس میں 3 لوگ شہید اور کئی انیہ گھائل ہوئے تھے۔
یمن کی نیشنل سلویشن سرکار کے سواستھیہ منتری نے کہا ہے کہ سنا ایئرپورٹ کھلنے کی انومتی دینے کا وعدہ پورا نہ کر کے سعودی گٹھ بندھن دراصل سنگھرش ورام کے سب سے مہتوپورن وعدے کو نظر انداز کر رہا ہے۔ اس سے پہلے سنیکت راشٹر سنگھ کے مادھیم سے یمنی پکش کو یہ سوچنا دی گئی تھی کہ سنا ایئرپورٹ سے اڑانوں کا سلسلہ شروع ہوگا اور رویوار کو پہلا ویمان اڑان بھر سکے گا، لیکن سعودی عرب نے ایک بار پھر سنگھرش ورام کا الگھن کیا اور 6 سال کے انترال کے بعد پہلی اڑان کو سنا جانے سے روک دیا۔ سواستھیہ منتری تہا متوکل نے سوموار کی رات کہا کہ سنا ایئرپورٹ آنے والی اڑان کو آخری کھڑوں میں رد کر دیا گیا اور یمنی بیماروں کی پیڑا بڑھا دی۔ انہوں نے بتایا کہ پچھلے 3 سال سے 30,000 سے ادھک بیمار اس انتظار میں ہیں کہ اڑانوں کا سلسلہ شروع ہو تو وہ علاج کے لیے دیش سے باہر جائیں۔ تہا متوکل کا کہنا تھا کہ سعودی گٹھ بندھن اس سمے پروپوگینڈا کر رہا ہے کہ بیماروں کو ودیش بھیجنے کی پرکریا میں بھید بھاؤ کیا جا رہا ہے، لیکن حقیقت یہ ہے کہ سعودی عرب کی بہانے بازی ہے اور اس سے پتہ چلتا ہے کہ سعودی عرب نیتک روپ سے کتنا گر چکا ہے۔
فلسطین کے جہاد اسلامی آندولن کے مہا سچیو نے کہا ہے کہ یمن پر حملہ کرنے والے دیش اسرائیل کے ساتھی ہیں اور وہ اسرائیل کے اپرادھوں پر پردے ڈال رہے ہیں۔ المیادین ٹی وی کی رپورٹ کے انوسار جہاد اسلامی فلسطین کے مہا سچیو زیاد نوخالا نے سنا میں فلسطین کے سمرتھن میں آیوجت کانفرنس کو سمبودھت کرتے ہوئے کہا کہ جن دیشوں نے اسرائیل کے ساتھ ہاتھ ملایا ہے وہاں کی سرکاریں اپنے راشٹروں کو نرنتر کچل رہی ہیں۔ انہوں نے کہا کہ ساری سمسیاؤں کے باوجود یمن بیت المقدس مسجد الاقصی اور فلسطینیوں کا سمرتھن کرتا ہے جو سراہنیہ ہے۔ انہوں نے کہا کہ فلسطینی راشٹر اسرائیل کے مقابلے میں قدس کی تلوار ہاتھ میں پکڑے ہوئے ہے اور وہ جہاد اور پرتیرودھ کے اپنے وچن پر پورن روپ سے پرتیبدھ ہے۔ جہاد اسلامی کے مہا سچیو زیاد نخرا نے کہا کہ ہتھیارے اور اتی گھنکاری زانی کبھی اتہاس کی سچائی بدل نہیں سکتے، نہ ہمیں ڈرا سکتے ہیں اور نہ ہی ہمارا دھرم اور آستھا ہم سے چھین سکتے ہیں۔ انہوں نے کہا کہ ہم یمن میں جنگ بند کرنے اور اس دیش کے گھراؤ کو ختم کی جانے کی مانگ کرتے ہیں۔
لبنان کے حزب اللہ آندولن نے لبنان اور اسرائیل کے بیچ پرتیش وارتا کے بارے میں کہا کہ ہم ذیونی شاسن کے ساتھ کسی بھی طرح کے رشتے رکھنے اور اسے زمینی ہوائی یا سمندری سیما میں کوئی بھی رعایت دینے کے خلاف ہیں۔ حزب اللہ کے ڈپٹی چیف شیخ نعیم قاسم نے کہا کہ ہم نہیں چاہتے کہ اسرائیل سے کسی طرح کا بھی رشتہ رکھا جائے۔ शेख नईम कासिम ने ईरान और सऊदी अरब के बीच होने वाली वार्ता के बारे में कहा कि ये वार्ता सार्थक रही, हम इसका समर्थन करते हैं और आशा करते हैं कि संवाद जारी रहेगा। हिजबुल्ला के डिप्टी चीफ ने सीरिया के संबंधों के बारे में कहा कि सीरिया हमारे लिए महत्वपूर्ण है, इस देश के साथ लेबनान के अच्छे रिश्ते दोनों देशों के लिए हित में हैं।
इसराइली सेना ने अतिग्रहित फिलिस्तीन के उत्तरी इलाकों में हाई अलर्ट का ऐलान करते हुए कमांडरों की सुरक्षा छुट्टियां रद्द कर दी हैं, जबकि हमास ने कहा है कि जो हमें शांत रहने के लिए कह रहे हैं वे हमारे छिने हुए अधिकार पहले वापस दिलाएं। अवैध अतिक्रमित फिलिस्तीन के उत्तरी इलाके में इसराइली सेना ने हाई अलर्ट का ऐलान किया है और कहा है कि दक्षिणी लेबनान से और भी मिसाइल हमले हो सकते हैं। इसराइल के चैनल 14 ने सोमवार की शाम अपनी रिपोर्ट में कहा है कि अगर फिर मिसाइल हमला हुआ तो इसराइली सेना सटीक निशाने के साथ जवाबी कार्रवाई करेगी और हमास संगठन के इलाकों को निशाना बनाएगी जो दक्षिणी लेबनान से इसराइली इलाकों पर मिसाइल फायर कर रही हैं। इसराइली मीडिया का कहना है कि दक्षिणी लेबनान से रविवार को जो मिसाइल फायर किया गया वो हमास के लड़ाकों द्वारा फायर किया गया था। इस बीच हमास के एक नेता खलील अल अहिया ने कहा है कि इसराइल ने मध्यस्थता करने वाले देशों को यह कहकर धोखा दिया था कि वो रमजान में तनाव बढ़ाने का कोई इरादा नहीं रखता।
भारत सरकार ने देश की राष्ट्रीय सुरक्षा, विदेश संबंध और सार्वजनिक व्यवस्था से संबंधित भ्रामक सूचनाएं फैलाने के मामले में एक फेसबुक अकाउंट और 16 यूट्यूब चैनलों को बैन कर दिया। सूचना एवं प्रसारण मंत्रालय ने एक बयान में कहा कि जिन यूट्यूब चैनलों और फेसबुक खाते पर रोक लगाई गई है उनकी व्यूवरशिप 68 करोड़ से अधिक थी और ये चैनल एवं खाता भारत में सार्वजनिक व्यवस्था को बिगाड़ने और सांप्रदायिक सौहार्द में खटास पैदा करने तथा भय का माहौल बनाने के लिए गलत और सत्यापित जानकारी फैला रहे थे। बयान में दावा किया गया कि इन चैनलों में से 6 पाकिस्तान से संचालित हो रहे थे। बयान में कहा गया है कि इनमें से किसी भी डिजिटल समाचार प्रकाशक ने मंत्रालय को सूचना प्रौद्योगिकी नियम 2021 के नियम 18 के तहत आवश्यक जानकारी नहीं दी थी। मंत्रालय ने कहा कि ब्लॉक किए गए भारत में संचालित कुछ यूट्यूब चैनलों पर ऐसी सामग्री प्रसारित की जा रही थी जिनमें समुदाय विशेष के लोगों को आतंकवादी बताया जा रहा था और विभिन्न धार्मिक समुदायों के बीच नफरत फैलाई जा रही थी।
और अंत में ये समाचार कि तुर्की के राष्ट्रपति रजब तैयब अर्दोगान ने कहा है कि उनकी सेना इराक के भीतर कुर्द लड़ाकों के ठिकानों पर हमले करती रहेगी। अर्दोगान ने सोमवार को अंकारा में पत्रकार सम्मेलन में दावा किया कि उत्तरी इराक में उनकी सेना की कार्रवाई अंतर्राष्ट्रीय कानून के अनुसार अंजाम दी जा रही है। अर्दोगान ने कहा कि हम इस बात का बहुत ध्यान रखते हैं कि आम नागरिकों को कोई नुकसान न पहुंचे। तुर्क राष्ट्रपति ने कहा कि हम इराक के भीतर अपने हमले उस समय तक जारी रखेंगे जब तक इस संबंध में पूरी तरह संतुष्ट न हो जाएं कि इस सीमा से कोई भी चरमपंथी तुर्की के इलाके में दाखिल नहीं हो सकता। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
राजनीतिक चर्चा के साथ मैं अख्तर रिजवी आपकी सेवा में उपस्थित हूँ। मेरा सलाम स्वीकार कीजिए। आज के कार्यक्रम में हम फिलिस्तीन के मुद्दे की संयुक्त राष्ट्र संघ की सुरक्षा परिषद में समीक्षा, भारत के सुप्रीम कोर्ट का आदेश और लैटिन अमरीकी देशों के साथ अमरीका की दुश्मनी के विषय पर हम चर्चा करेंगे। तो सबसे पहले संयुक्त राष्ट्र संघ की सुरक्षा परिषद में फिलिस्तीन मुद्दे पर चर्चा का विषय। संयुक्त राष्ट्र संघ की सुरक्षा परिषद ने फिलिस्तीन के ताजा हालात की समीक्षा के लिए एक बैठक आयोजित की। न्यूयॉर्क से IRIB के लिए कामरान नजफजादे की रिपोर्ट, साथी अहमद अब्बास की जबानी।
फिलिस्तीन के हालात की समीक्षा के लिए संयुक्त राष्ट्र संघ सुरक्षा परिषद की बैठक में अलग अलग देशों ने अलग अलग स्वर अपनाया। चीन ने अपना पक्ष इस तरह रखा, वही पुरानी मोर्चा बंदी नजर आई, कोई दो टूक अंदाज में, कोई विरोध में और कोई बीच के रास्ते पर नजर आया। सीरिया ने अपनी बात रखी तो ईरान के राजदूत ने अपने देश का पक्ष रखा।
ड्यूरिंग द होली मंथ ऑफ रमजान व्हिच हैव वायलेटेड द मॉस्क्स,
ज़ायोनियों ने पवित्र महीने रमजान और मस्जिद अल अक्सा की गरिमा को नुकसान पहुंचाया और सैकड़ों लोगों को घायल और गिरफ्तार किया। वे मुसलमानों की भावनाओं को आहत कर रहे हैं। सुरक्षा परिषद खामोशी से तमाशा देख रही है, ये बात ईरान के राजदूत ने कही। इसराइल ने रूस को मानवाधिकार परिषद से बाहर निकालने के प्रस्ताव का समर्थन किया था, तो अब रूस ने भी इसराइल के मामले में अपना स्वर कड़ा कर लिया है। रूस के राजदूत ने इस तरह अपनी बात पेश की।
फोकस внимания с просчетов западных стран,
रूस के राजदूत ने फिलिस्तीनी इलाकों में बस्तियों के निर्माण की इसराइल की रणनीति को गैर कानूनी कब्जे का नाम दिया। उन्होंने गोलान हाइट्स पर इसराइल के कब्जे की भी कड़े शब्दों में निंदा की। नई स्थिति में हो सकता है कि इसराइल को और भी नुकसान उठाना पड़े और जमीनी सतह पर और सीरिया के मैदान में इसराइल को वो हानि उठानी पड़े जिससे वो अब तक बचा रहा है। न्यूयॉर्क से IRIB के लिए कामरान नजफजादे की रिपोर्ट।
और अब रुख करते हैं भारत का। भारत के सुप्रीम कोर्ट ने रामनवमी और हनुमान जयंती कार्यक्रमों के दौरान देश के विभिन्न भागों में भड़के सांप्रदायिक दंगों की न्यायिक जांच कराने के लिए दाखिल याचिका को खारिज कर दिया है। इस याचिका में उच्चतम न्यायालय के एक पूर्व मुख्य न्यायाधीश की अध्यक्षता में मामले की न्यायिक जांच कराने की मांग की गई थी। विस्तृत रिपोर्ट के साथ नई दिल्ली से हमारे संवाददाता शमशाद काजमी।
भारत के उच्चतम न्यायालय ने रामनवमी और हनुमान जयंती समारोहों के दौरान देश के विभिन्न भागों में भड़के सांप्रदायिक दंगों की न्यायिक जांच के लिए दाखिल की गई याचिका को खारिज कर दिया है। इस याचिका में उच्चतम न्यायालय के एक पूर्व मुख्य न्यायाधीश की अध्यक्षता में हालिया सांप्रदायिक हिंसा की जांच कराने की मांग की गई थी। सुप्रीम कोर्ट ने याचिका को ये कहते हुए खारिज कर दिया कि उस राहत की मांग मत करो जिसे इस अदालत द्वारा नहीं दिया जा सकता। उच्चतम न्यायालय ने इस याचिका को अव्यवहारिक बताया है। न्यायमूर्ति एल नागेश्वर राव और न्यायमूर्ति BR गवई की पीठ ने अधिवक्ता विशाल तिवारी की याचिका पर सुनवाई के दौरान ये बात कही। याचिकाकर्ता ने अपनी याचिका में रामनवमी के दौरान राजस्थान, दिल्ली, मध्य प्रदेश और गुजरात में हुई सांप्रदायिक झड़पों की जांच कराने का निर्देश देने की मांग की थी। जनहित याचिका में मध्य प्रदेश, गुजरात और उत्तर प्रदेश में बुलडोजर जस्टिस की मनमानी कार्रवाई की जांच के लिए एक समान समिति गठित करने का निर्देश देने की भी मांग की गई थी। याचिका में कहा गया था कि इस प्रकार की कार्रवाई पूरी तरह से भेदभावपूर्ण और लोकतंत्र और कानून के शासन की धारणा के विरुद्ध है। ज्ञात रहे कि रामनवमी की शोभा यात्रा के दौरान 6 राज्यों में भारी हिंसा हुई थी। उत्तेजित और भड़काऊ नारों के बाद हिंसा भड़क उठी थी, जिसके दौरान पथराव हुए थे। विगत 16 अप्रैल को हनुमान जयंती के अवसर पर दिल्ली के जहांगीरपुरी में भी हिंसा भड़क उठी थी और दोनों समुदायों के लोग आमने सामने आकर पथराव करने लगे थे, जिसके दौरान कई लोग घायल हुए थे। हिंसा में कई वाहनों को आग लगा दी गई थी और तोड़फोड़ की गई थी, जिसमें पुलिस के वाहनों को भी क्षति पहुंची थी। कई पुलिसकर्मी भी घायल हुए थे। हिंसा के बाद भाजपा शासित दिल्ली नगर निगम ने अतिक्रमण विरोधी कार्रवाई के तहत जहांगीरपुरी के कई पक्के मकानों और दुकानों और अस्थायी ढांचों को बुलडोजर से गिरा दिया था, जिस पर उच्चतम न्यायालय ने फिलहाल रोक लगा दी है और यथास्थिति बनाए रखने का निर्देश दिया है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
और अब चलते हैं अमरीका।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
अमेरिका अपने पड़ोसी देशों के साथ शत्रुतापूर्ण नीति जारी रखे हुए है। इसी परिधि में लैटिन अमरीकी वामपंथी देशों के खिलाफ वॉशिंगटन की शत्रुता देखी जा सकती है। एक समीक्षा पेश कर रहे हैं हमारे साथी सैयद मीसम।
अमेरिका अपने पड़ोसी लैटिन अमरीकी वामपंथी देशों के खिलाफ शत्रुतापूर्ण नीतियां जारी रखे हुए है। यही वजह है कि अमरीकी महाद्वीप के देशों के जून में होने वाले सम्मेलन में क्यूबा को आमंत्रित नहीं किया गया है। इस सम्मेलन से हवाना को गायब करने के इस कदम की क्यूबा के विदेश मंत्री ब्रूनो रोड्रिग्स ने कड़ी आलोचना की है। उन्होंने कहा है कि अमरीका हमेशा दोहरी नीतियों पर चलता है। वॉशिंगटन वर्षों से लैटिन अमरीकी देशों में अपना प्रभाव बढ़ाने और वेनेजुएला, बोलीविया और क्यूबा जैसे देशों में अपनी पिट्ठू सरकार लाने का प्रयास करता रहा है, लेकिन समस्त प्रयासों के बावजूद वो अभी तक अपने इस उद्देश्य में सफल नहीं हो सका है। हाँ, कुछ देशों ने जरूर अमेरिका की ओर झुकाव दिखाया था और वे वाशिंगटन पर काफी हद तक निर्भर हो गए थे, लेकिन बदले में उन्हें आजादी और आत्मसम्मान का सौदा करने के लिए मजबूर होना पड़ा। इस कड़वे अनुभव के बाद उन देशों ने भी अपनी स्वाधीनता की रक्षा करते हुए आजादी का मार्ग चुना और अमरीकी साम्राज्य का विरोध करना शुरू कर दिया। यही बात क्यूबा के विदेश मंत्री ने जोर देकर कही है कि अब वाशिंगटन को ये समझना होगा कि लैटिन अमरीका बदल चुका है और अब इस इलाके में किसी की दादागिरी चलने वाली नहीं है। हालांकि लैटिन अमरीकी देशों के प्रतिरोध के बावजूद व्हाइट हाउस क्षेत्रीय देशों को झुकाने के लिए नए नए हथकंडे आजमा रहा है। लैटिन अमरीकी देशों में आयोजित होने वाले चुनावों और उनमें वामपंथी दलों की जीत को नकार रहा है। वो अपने इस मकसद के लिए क्षेत्रीय संस्थाओं और संगठनों का भी दुरुपयोग कर रहा है। यही वजह है कि कई देश अब तक अमरीकी देशों के संगठन से खुद को अलग कर चुके हैं। निकारागुआ के विदेश मंत्री डेनिस मोकांडा ने कहा है कि उनके देश ने अमरीकी देशों के संगठन से अपना स्थायी प्रतिनिधि वापस बुला लिया है और उसने वहां अपना मिशन बंद कर दिया है। मोकांडा ने जोर देकर कहा कि निकारागुआ अब इस संगठन का सदस्य नहीं रहेगा। इसके बावजूद अमरीका क्षेत्र पर अपना वर्चस्व जमाने का सपना देख रहा है। स्पेनिश बीबीसी की रिपोर्ट के मुताबिक कुछ लोग आज भी लैटिन अमरीका को अपना प्राइवेट रिजॉर्ट समझ रहे हैं, जबकि वास्तविकता यह है कि वाशिंगटन इस क्षेत्र पर अपना वर्चस्व जमाने में नाकाम रहा है।
और इसी के साथ राजनीतिक चर्चा का ये कार्यक्रम यहीं पर समाप्त हुआ। دوستوں آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا. ہماری آج کی اس سبھا کے انت میں آپ سنیں گے کارکرم قرآنی قصے, کنتو اس سے پہلے پرستوت ہے پوتر رمضان پر وشیش کارکرم.
ایشوریے آتتھ
شروتاؤں, رمضان کی 24ویں تاریخ ہے, وشیش کارکرم ایشور آتتھ لے کر آپ کی سیوا میں اپستھت ہیں. سید میسم اور مریم مہردانی کا سلام سویکار کیجیے.
آئیے سنتے ہیں 24 رمضان کی دعا اور اس کا انواد.
اللہم انی اسألک فیہ ما یرضیک واعوذ بک مما یؤذیک واسألک توفيقا في لأن أطيعك ولا أعصيك يا جواد السائلين.
ہے خدا, تو مجھے ہر اس کام کو انجام دینے کا اوسر پردان کر جس سے تو خوش ہوتا ہے, اور ہر اس چیز سے دور رکھ جس سے تو ناراض ہوتا ہے. میں تجھ سے تیرے آگیا پالن کا اوسر پردان کرنے کی ونتی کرتا ہوں اور تیری اوگیا سے پناہ مانگتا ہوں, ہے دیالو.
دوستو, رمضان کی نورانی راتوں میں آپ کا ساتھ ہمارے لیے خوشی کا کارن ہے, لیکن افسوس یہ موقع ہاتھ سے جا رہا ہے. آئیے اس موقع پر ایک سال کی رسد جمع کر لیں اور اگلے سال تک کے لیے رمضان کے نور اور روشنی کو اپنے اندر سما لیں. خدا نے ہمیں رمضان کا 24واں روزہ رکھنے کا اوسر پردان کیا ہے. ہم خدا سے دعا کرتے ہیں کہ آج کے دن ہم پر اپنی رحمتیں نازل کر اور ہمارے دلوں کو اپنے نور سے روشن کر دے.
قرآن کہتا ہے, ہے میرے بندو, تم نے فضول خرچی کی اور اپنے اوپر اتیچار کیا, لیکن خدا کی رحمت سے نراش نہ ہو, کیونکہ خدا سمست گناہوں کو معاف کرنے والا ہے اور وہ بہت ہی مہربان اور بخش دینے والا ہے. خدا گناہگاروں کو اپنا بندہ کہہ کر سمبودھت کر رہا ہے اور وعدہ کر رہا ہے کہ وہ سمست گناہوں کو بخش دے گا, لیکن اس کے لیے شرط یہ ہے کہ اس کی رحمت اور کرپا سے نراش نہیں ہونا چاہیے. حالانکہ اس کا مطلب یہ نہیں ہے کہ انسان جو دل میں آئے وہ کرے. امام جعفر صادق علیہ السلام فرماتے ہیں, خدا کی رحمت پر بھروسہ رکھو, ایسا بھروسہ جو تمہیں گناہ کرنے سے روکے, اور خدا سے ڈرتے رہو, ایسا ڈر کہ جو تمہیں اس کی رحمت سے نراش نہ ہونے دے.
رمضان مہینے کے سنسکاروں سے انسان کے شریر سے زیادہ اس کی آتما کی پرورش ہوتی ہے. دوسرے شبدوں میں, حالانکہ روزے کے ویکتی اور سماج کے لیے کافی بھوتک لابھ ہوتے ہیں, لیکن رمضان کے مہینے کا مول ادیش انسان کی آتما اور روح کا شدھیکرن کرنا ہے. ہمیں بھولنا نہیں چاہیے کہ کم کھانا اور سنتولن بنائے رکھنا اتکرشٹتا تک پہنچنے کا مارگ ہے. اس لیے حد سے زیادہ کھانا اتکرشٹتا تک پہنچنے کے مارگ میں سب سے بڑی رکاوٹ مانی جاتی ہے. اس سندر میں امام خمینی کا کہنا ہے, ایشور نے رمضان کے مہینے میں دسترخوان بچھایا ہے. وہ چاہتا ہے کہ اپنے مہمانوں کو اس دسترخوان پر بیٹھائے اور انہیں وہ چیزیں پروسے جو ان کے لیے تیار کی ہیں. اللہ کے اس دسترخوان کا بھوجن قرآن مجید کو قرار دیا ہے. اس کے بعد امام خمینی کہتے ہیں, یہ سوال دماغ میں آتا ہے کہ شب قدر رمضان کی شروعات میں کیوں نہیں ہے؟
کیونکہ جس شب قدر میں ایشور اترکت انوکمپائیں دینا چاہتا ہے اس کے لیے مہینے کی شروعات میں آوشک تیاری نہیں ہوتی ہے۔ اس بھوک اور پیاس اور شاریرک تپسیا کے ذریعے آپ تھوڑا شاریرک اور بھوتک وادی ہونے سے دور ہو جائیں اور آدھیاتمک ہونے کے قریب ہو جائیں، تاکہ ایشوریا گیان اور انوکمپاؤں کی پراپتی کے لیے تیار ہو جائیں۔
دعا کے ذریعے ایک ضرورت مند انسان اپنی ضرورتوں کو ایشور کے سامنے رکھتا ہے۔ جس نے دعا کے لیے ہاتھ اٹھائے ہیں اسے اس بات کا دھیان رکھنا چاہیے کہ جسے وہ سمبودھت کر رہا ہے وہ اس کا مالک اور نرماتا ہے۔ دھیان دیے بنا بات کرنا واسطو میں جسے سمبودھت کیا جا رہا ہے اس کی اندیکھی اور انادر کرنا ہے۔ ایشور انجانے میں کی گئی دعا کا اتر نہیں دیتا ہے، اس لیے دعا کے سمے پورا دھیان اپنے پالنہار کی اور ہونا چاہیے۔ اس کے بعد اس کے سویکار ہونے کا بھی وشواس ہونا چاہیے۔ اگر دعا دھیان سے کی جائے تو اس میں بھے اور آشا دونوں ہوتے ہیں، پاپ کا ڈر کہ کہیں دعا کے اسویکار ہونے کا کارن بن جائے، اور ایشور کی کرپا اور دیا کی آشا کا بھروسہ اس کے سویکار ہونے کی امید دیتا ہے۔ ایشور کہتا ہے کہ بھے اور آشا کی استھتی میں دعا کرو۔
رمضان کے مہینے میں نماز کے بعد جن دعاؤں کے پڑھنے کی سفارش کی گئی ہے ان میں سے ایک دعا فرج ہے۔ یہ دعا ہر ضرورت مند کے لیے ہے، وہ کسی بھی دھرم یا جاتی سے سمبندھ رکھتا ہو۔ دعا فرج پورن روپ سے ایک ساماجک دعا ہے جو ہر جاتی، رنگ اور دھرم کے لوگوں سے سمبندھت ہے۔ ایک مسلمان کے لیے دوسرے مسلمانوں اور غیر مسلم بھائیوں کی مدد میں کوئی انتر نہیں ہے۔ مسلمان اہنکار کے خول سے باہر آ جاتا ہے، اس لیے وہ سبھی کا بھلا چاہتا ہے۔ اسی لیے رمضان مہینے کی دعا میں کل شبد آیا ہے جس کا ارتھ ہے سمست۔ ہے ایشور، سمست ضرورت مندوں کی ضرورت پوری کر اور سمست بھوکوں کا پیٹ بھر دے۔ اس دعا کی ویاپکتا اتنی ادھک ہے کہ نہ کیول دھرتی پر موجود سمست انسانوں کے لیے ہے بلکہ مردے بھی اس میں شامل ہیں اور ان کی شانتی کے لیے پرارتھنا کی گئی ہے۔
اسلام دان دینے پر کافی بل دیتا ہے تاکہ دھن وترن میں سنتولن بن سکے۔ دان اس سمے اپنے شکھر پر ہوتا ہے جب انسان اپنی پسندیدہ چیز کو دان کرتا ہے۔ کچھ لوگوں کا ماننا ہے کہ دوسروں کی اس سمے مدد کرنی چاہیے جب انہیں خود کو ضرورت نہ ہو، حالانکہ واستوک بھلے لوگوں کے استھان تک پہنچنے کے لیے انسان کو اپنی پسندیدہ چیزوں کو دان میں دینا چاہیے۔ جیسا کہ قرآن میں الیکھ ہے، کدھاپی واستوک بھلے لوگوں تک نہیں پہنچو گے، یا یہ کہ جو چیز تمہیں پسند ہے اسے ایشور کے مارگ میں دے دو۔ اس کا مطلب ہے کہ آپ دوسروں کو خود سے ادھک پسند کرتے ہیں، اور جو چیز آپ کو پسند ہے وہ انہیں اپہار میں دے دیتے ہیں۔
حضرت فاطمہ زہرا اپنے وواہ سے ٹھیک پہلے شادی کا اپنا جوڑا ایک بھیکاری کو دان کر دیتی ہیں۔ جب پیغمبر اسلام کو اس بات کی خبر ملی تو انہوں نے فرمایا، تمہارا نیا جوڑا کہاں ہے؟ حضرت فاطمہ نے فرمایا، میں نے وہ بھیکاری کو دے دیا۔ پیغمبر اسلام نے فرمایا، کیوں نہیں اپنا کوئی پرانا وستر دے دیا؟ انہوں نے کہا، اس سمے مجھے قرآن کی یہ آیت یاد آ گئی کہ جو چیز تمہیں پسند ہے اسے دان میں دے دو، اس لیے میں نے بھی اپنا شادی کا نیا جوڑا دان کر دیا۔ اس گھٹنا سے پتا چلتا ہے کہ اسلام غریبوں کی مدد پر کتنا بل دیتا ہے۔ جیسا کہ دعا فرج میں الیکھ ہے کہ ہے ایشور، سمست ننگوں کے شریر کو ڈھانپ دے۔
اسلام کی سندر پرمپراؤں میں سے ایک صلہ رحم، یعنی اپنے رشتہ داروں سے میل جول اور ان کی مدد کرنا ہے۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم خطبہ شابانیہ کے نام سے مشہور ایک خطبے میں فرماتے ہیں، اس مہینے میں زیادہ سے زیادہ رشتہ داروں سے میل جول بڑھاؤ، کیونکہ جو کوئی صلے رحم کرتا ہے خدا قیامت کے دن اس پر اپنی رحمت نازل کرتا ہے، اور جو کوئی اپنے رشتہ داروں سے ناتا توڑ لیتا ہے خدا قیامت کے دن اپنی رحمت سے اسے ونچت کر دیتا ہے۔
صلے رحم کا مطلب صرف آنا جانا، دعوت کرنا اور ایک دوسرے کے ساتھ بیٹھنا نہیں ہے، بلکہ اس کا مطلب اس سے کہیں ویاپک ہے۔ رشتہ داروں سے محبت کرنا، ان کی وتیہ ضرورتوں کو پورا کرنا، شادی بیاہ میں اور شکشا میں مدد کرنا، ضرورت پڑنے پر نصیحت اور مارگدرشن کرنا، انہیں برائیوں سے روکنا اور اچھائیوں کی سفارش کرنا، بیماری کے سمے ان کی دیکھ بھال کرنا اور ان کا بھلا چاہنا، واسطو میں ان کے وہ ادھیکار ہیں جو صلہ رحم کی پریبھاشا میں آتے ہیں۔ امام صادق فرماتے ہیں، صلہ رحم کرو، اپنے بھائیوں کے ساتھ بھلائی کرو، چاہے وہ اچھی طرح سے سلام کرنا اور سلام کا جواب دینے کی حد تک ہی کیوں نہ ہو۔ ایک دوسری جگہ فرماتے ہیں کہ صلہ رحم کرو، چاہے وہ شربت کے ذریعے ہی کیوں نہ ہو۔
روایتوں اور حدیثوں میں صلہ رحم کے انیک اچھے پریناموں اور برکتوں کا الیکھ کیا گیا ہے۔ حضرت امام جعفر صادق علیہ السلام فرماتے ہیں، صلہ رحم سے اخلاق یا آچرن اچھا ہوتا ہے، انسان میں دان کرنے کی عادت پیدا ہوتی ہے، آتما شدھ ہوتی ہے، آجیویکا میں وردھی ہوتی ہے اور موت ٹل جاتی ہے، قیامت کے دن حساب کتاب آسان ہو جاتا ہے اور انسان کی بری موت ٹل جاتی ہے۔ اس کے وپریت رشتہ داروں سے ناتا توڑنے کے بہت برے پریناموں کا ذکر بھی موجود ہے۔ حدیثوں میں ہے کہ ایک ویکتی پیغمبر اسلام کے سامنے اپستھت ہوا اور اس نے پوچھا، خدا کے نکٹ سب سے برا کاریہ کیا ہے؟ حضرت نے فرمایا، انے کی شروعات۔ اس ویکتی نے پوچھا، اس کے بعد؟ حضرت نے جواب دیا، رشتہ داروں سے ناتا توڑنا۔ جو ایسا کرتا ہے اسے خدا کی رحمت دور ہو جاتی ہے۔
کتنا اچھا ہوگا اگر ہم اس پوتر مہینے میں اسلام کی اس سندر پرمپرا کو زندہ رکھیں اور صلہ رحم کے ذریعے اپنی سوکھی آتما کو خدا کی عصیم رحمت سے نم کر لیں۔ خدا کا بہت بہت شکر کہ اس نے اپنے بندوں کو کلیان اور موکش کا مارگ دکھایا اور سورگ کے دوار ان پر کھول دیے۔ اسی کے ساتھ کاریکرم کا سمے یہیں سماپت ہوتا ہے۔ اب ہمیں اجازت دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران، سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔ قرآن قصے۔
دوستوں، ساپتاہی کاریکرم قرآن قصے کی ایک انی کڑی کے ساتھ آپ کی سیوا میں حاضر ہیں۔ آشا ہے ہمارا یہ پریاس بھی آپ کو پسند آئے گا۔ سواتی اور محمد مہدی کا سلام سویکار کریں۔
दोस्तों, आज के कार्यक्रम में हम आपको ये बताएंगे कि पवित्र कुरान के सूरह इसरा की 45 से 48 तक की आयतें कब नाजिल हुई थीं। दोस्तों, जब पैगम्बर इस्लाम ने अपनी पैगम्बरी की घोषणा की थी, उस समय से लेकर लगभग 3 वर्षों तक पैगम्बर इस्लाम अपने निकटवर्ती लोगों को ईश्वरी धर्म इस्लाम की ओर आमंत्रित करते थे। इस दौरान लगभग 40 लोगों ने इस्लाम धर्म स्वीकार किया। इस दौरान मक्का वासियों ने पैगम्बर इस्लाम से कोई विशेष शत्रुता नहीं की और उन्हें कोई कष्ट नहीं पहुंचा, क्योंकि मक्के के काफिर और अनेक ईश्वरवादी आरंभ में मामले को न तो कोई विशेष गंभीरता से लेते थे और न ही उसे कोई महत्व देते थे। आरंभ में वे सोचते थे कि पैगम्बर इस्लाम की बातें भी उन उपासकों से अधिक महत्वपूर्ण नहीं है जिन्होंने इससे पहले मूर्तियों की पूजा छोड़ दी। परंतु जब महान ईश्वर ने पैगम्बर इस्लाम को खुलकर इस्लाम का प्रचार प्रसार करने का आदेश दिया, तो मक्के के काफिरों और अनेक ईश्वरवादियों ने पैगम्बर इस्लाम से घोर शत्रुता आरंभ कर दी। कोई दिन ऐसा नहीं गुजरता था जब मक्के के काफिर व अनेक ईश्वरवादी पैगम्बर इस्लाम को कष्ट न पहुंचाएं। जब भी वो पवित्र कुरान की तिलावत करते थे या काबे में नमाज पढ़ते थे, तो वे उन्हें पत्थर मारते थे, सीटी बजाते थे या बुलंद आवाज में उनके खिलाफ नारे लगाते थे। पैगम्बर इस्लाम को जो लोग कष्ट पहुंचाते थे, उनमें से कुछ ऐसे थे जो स्वयं और उनके पूर्वज वर्षों तक दुनिया से अलग थलग हिजाज और उसके आसपास के क्षेत्रों में रहते थे। उन अज्ञानी अरबों में कुछ अजीब गरीब रीति रिवाज और परंपराएं प्रचलित थीं, जैसे लड़कियों को जिंदा दफन कर देना और मूर्तियों की प्रसन्नता के लिए अपनी संतानों को भेंट चढ़ाना आदि। ये वो चीजें थी जो उन्हें अपने पूर्वजों से विरासत में मिली थी और वे उसे पवित्र कार्य समझते थे। इस प्रकार की अज्ञानता और सोच उनके अस्तित्व का भाग बन चुकी थी। इस आधार पर पैगम्बर इस्लाम से दुश्मनी करना स्वाभाविक सी बात थी, क्योंकि पैगम्बर इस्लाम अज्ञानता के काल के रीति रिवाजों और परंपराओं के मुखर विरोधी थे। परंतु पैगम्बर इस्लाम के कुछ विरोधी ऐसे भी थे जो मूर्तियों पर विश्वास नहीं रखते थे। वे पैगम्बर इस्लाम का विरोध इसलिए कर रहे थे क्योंकि वे अपने हितों को खतरे में पड़ता देख रहे थे। उनमें से कुछ इस बात से चिंतित थे कि उनकी जो सामाजिक स्थिति है वो खत्म हो जाएगी। इसी प्रकार कुछ इस बात से चिंतित थे कि हिजाज की जो व्यापारिक स्थिति है वो समाप्त हो जाएगी, क्योंकि जो व्यापारिक कारवां हफ्सा अर्थात वर्तमान इथोपिया, हिजाज का दक्षिणी क्षेत्र, यमन, यहाँ तक कि रोम और ईरान तक जाते थे, सब उनके नियंत्रण में थे।
हिजाज के कबीलों की अधिकांश मूर्तियां काबे में थी। ये लोग प्रतिवर्ष अपनी मूर्तियों की पूजा के लिए काबे में जाते थे और जो लोग उनकी मूर्तियों और काबे की देखभाल करते थे उनसे उनका गठबंधन था। जब पैगम्बर इस्लाम को खुलकर इस्लाम के प्रचार व प्रसार का आदेश मिला, तो जिन लोगों की मूर्तियां मक्के में काबे के अंदर थी, वे ये सोचने लगे कि पैगम्बर इस्लाम द्वारा अपने मिशन में सफल हो जाने की स्थिति में उन्हें अपनी मूर्तियों को काबे से निकाल कर कहीं और ले जाना पड़ेगा और जो व्यापारिक केंद्र है वे भी उनके हाथ से निकल जाएंगे। इसीलिए उन्होंने पैगम्बर इस्लाम से दुश्मनी में कोई कसर नहीं छोड़ी।
दोस्तों, जो लोग पैगम्बर इस्लाम के घोर शत्रु थे, उनमें से एक अब्दुल उज्जा बिन अब्दुल मुत्तलिब अर्थात अबू लहब था। वो पैगम्बर इस्लाम का सगा चाचा था और उसके घर की दीवार पैगम्बर इस्लाम के घर के दीवार से मिली हुई थी। अबू लहब की पत्नी का नाम उम्मे जमील था और वो अबू सुफियान की बहन थी। वो भी पैगम्बर इस्लाम को बहुत कष्ट पहुँचा दी थी। उसने भी पैगम्बर इस्लाम को कष्ट पहुँचाने में किसी प्रकार के संकोच से काम नहीं दिया।
अबू जहल और अबू लहब के अलावा अबू सुफियान भी पैगम्बर इस्लाम का घोर शत्रु था। पैगंबर इस्लाम द्वारा पैगंबरी की घोषणा के आरंभ से ही इन लोगों ने पैगंबर इस्लाम से अपनी दुश्मनी स्पष्ट कर दी थी। इन लोगों ने हमेशा पैगंबर इस्लाम की पैगंबरी को झुठलाया। ये उन लोगों में से थे जिनके दिलों पर कभी भी ईमान का प्रकाश नहीं चमका। आरंभ में इन लोगों ने समाज में पैगंबर इस्लाम के विचारों और उनकी शिक्षाओं को काल्पनिक विचार दिखाने की चेष्टा की। इस आधार पर इन लोगों ने कहा कि मोहम्मद की बातें ख्याली है और जिस चीज को वे वही अर्थात ईश्वरीय संदेश कहते हैं वह डरावने सपने के अलावा कुछ नहीं है, बल्कि उन्होंने डरावना सपना भी नहीं देखा है, वह झूठ बोलते हैं और समाज में व्यापक पैमाने पर इस प्रकार की बातों का प्रचार प्रसार करते हैं। परंतु कुछ समय के बाद उन्होंने देखा कि पैगंबर इस्लाम के खिलाफ जो दुष्प्रचार आरम्भ कर रखा है उसका कोई फायदा नहीं है, बल्कि पैगंबर इस्लाम की बातों का न केवल असर हो रहा है बल्कि बहुत से लोगों ने इस्लाम धर्म स्वीकार कर लिया है। इन लोगों ने जब देख लिया कि उनके दुष्प्रचार का कोई फायदा नहीं है तो उन्होंने पैगंबर इस्लाम को जादूगर और शायर कहना आरंभ कर दिया। इस प्रकार के झूठे दुष्प्रचार का भी कोई लाभ नहीं हुआ। जब इन लोगों ने देखा कि उनके सारे प्रयास विफल हो रहे हैं तो उन्होंने पैगंबर इस्लाम को पागल और झूठा भी कहना आरंभ कर दिया, ताकि जो लोग इस्लाम धर्म और पैगंबर इस्लाम की तार्किक बातों को स्वीकार करते जा रहे हैं उन्हें किसी तरह रोक सकें। उस वक्त महान ईश्वर ने पवित्र कुरान के सूरह इसरा के 45 से लेकर 48 तक की आयतों को नाजिल किया। इन आयतों का अनुवाद इस प्रकार है।
हे पैगंबर, जब आप कुरान पढ़ते हैं तो हम आपके और उन लोगों के बीच पर्दा करार देते हैं जो परलोक पर ईमान नहीं रखते हैं, और हम उनके दिलों पर पर्दा डालते हैं ताकि वे न समझें और उनके कानों को भारी कर देते हैं। और जब आप कुरान में अपने पालनहार को याद करते हैं और जब आपकी बात सुनते हैं तो मुंह मोड़ लेते हैं। हम बेहतर जानते हैं कि वे किस लिए आपकी बात सुनते हैं। जब वे आपस में बात करते हैं तो उस वक्त अत्याचारी कहते हैं कि तुम एक जादूगर के अलावा किसी की बात का अनुसरण नहीं करते हो। देखो, हमने तुम्हारे लिए किस प्रकार का उदाहरण बयान किया। परिणाम स्वरूप वे गुमराह हो गए और सच के रास्ते को नहीं ढूंढ सकते।
पवित्र कुरान के सूरह इसरा की 46वीं आयत के नाजिल होने के बारे में इमाम मोहम्मद बाकिर अलैहिस्सलाम के हवाले से एक रिवायत है जिसमें इमाम फरमाते हैं, पैगंबर इस्लाम बहुत ही सुंदर वाणी में पवित्र कुरान की तिलावत करते थे। पैगंबर इस्लाम काबे के प्रांगण में बुलंद आवाज में नमाज पढ़ते थे और अतबा बिन रबिया, शैबा बिन रबिया, अबू जहल और कुछ दूसरे लोग पैगंबर इस्लाम की करात को सुनते थे। पैगंबर इस्लाम बिस्मिल्लाहिर्रहमानुर्रहीम बहुत पढ़ते थे और उसे ऊंची आवाज में पढ़ते थे। वे सब कहते थे कि मोहम्मद ईश्वर के नाम को बहुत लेते हैं, वह निसंदेह अपने पालनहार को बहुत दोस्त रखते हैं। पैगंबर इस्लाम बिस्मिल्लाहिर्रहमानुर्रहीम कहने के बाद दूसरी आयत की तिलावत करते थे। जो लोग खड़े होकर पैगंबर इस्लाम की तिलावत सुनते थे दूसरे उनसे कहते थे कि जब पैगंबर इस्लाम तिलावत करने लगे तो हमें खबर कर देना ताकि आकर हम पैगंबर इस्लाम की तिलावत सुने। इस मौके पर सूरह इसरा की 46वीं आयत नाजिल हुई।
श्रोताओ, कार्यक्रम के इस भाग में हम आपको ये बताना चाहते हैं कि पवित्र कुरान की तिलावत के बहुत सवाब हैं। पवित्र कुरान वो ईश्वरीय ग्रंथ है जिसके आदेशों का अनुपालन करने वाला लोक परलोक दोनों में सफल रहता है। पल्लय के दिन जिस इंसान के कर्म पत्र की किताब उसके दाहिने हाथ में दे दी जाएगी वो स्वर्ग में जाएगा, और जिसके कर्म पत्र की किताब उसके बाएं हाथ में दी जाएगी उसका ठिकाना नरक होगा। रिवायतों में है कि हर चीज की एक बहार होती है और पवित्र कुरान की तिलावत की बहार रमजान का पवित्र महीना है। अगर पवित्र कुरान की तिलावत करने वाला तिलावत के फायदों व प्रभावों से अवगत हो जाए तो वो प्रतिदिन पाबंदी से कुरान की तिलावत करेगा। कुरान पढ़ने से ईमान मजबूत होता है। जो इंसान पवित्र कुरान की तिलावत आदि करता है वो पाप कम करता है। दूसरे शब्दों में जो इंसान पापों से दूर रहना चाहता है उसे अधिक से अधिक पवित्र कुरान की तिलावत करनी चाहिए, क्योंकि पवित्र कुरान की तिलावत बहुत से पापों का کفارہ ہوتی ہے۔ حضرت علی علیہ السلام فرماتے ہیں کہ قرآن کی تلاوت ایمان کے فلاحی ہونے کا کارن ہے، یعنی جو انسان قرآن کی تلاوت ادھک کرتا ہے اس کا ایمان مضبوط ہوتا ہے، اور جس کا ایمان مضبوط ہوتا ہے وہ پاپ کم اور نیک کام ادھک کرتا ہے، اور یہ کار لوک پر لوک میں انسان کے سوبھاگیہ کا کارن ہے۔ پیغمبر اسلام فرماتے ہیں کہ جو بھی اپنے پالنہار سے بات کرنا چاہتا ہے اسے چاہیے کہ قرآن کی تلاوت کرے۔ مہان ایشور پر ایمان رکھنے والے انسان کو پوتر قرآن کی تلاوت سے اپنے اور اپنے گھر کو پرکاشت کرنا چاہیے۔ قرآن کی تلاوت برکت کا کارن ہے۔ روایتوں میں ہے کہ جس گھر میں قرآن کی تلاوت ہوتی ہے وہ گھر اہل آسمان کے لیے اسی طرح پرکاشت دکھائی دیتا ہے جس طرح اہل زمین آسمان میں تاروں کو دیکھتے ہیں۔ پیغمبر اسلام فرماتے ہیں اپنے گھروں کو قرآن کی تلاوت سے پرکاشت کرو، اور انہیں یہودیوں اور عیسائیوں کی طرح قبرستان میں نہ بدلو جنہوں نے اپاسنا کو گھروں میں بند کر دیا اور کیول اپاسنا استھلوں میں ہی اپاسنا کرتے ہیں۔ جس گھر میں پوتر قرآن کی تلاوت ادھک ہوتی ہے اس میں برکت بھی ادھک ہوتی ہے، اور اس برکت سے گھر والے ادھک سمے تک لابھانوت ہوتے رہتے ہیں۔ پیغمبر اسلام کے پوتر امام جعفر صادق علیہ السلام فرماتے ہیں جو انسان قرآن کو دیکھ کر پڑھتا ہے اس کی آنکھوں کی روشنی بڑھتی ہے، اور اس کے ماں باپ پر ہونے والے اعضاء میں کمی کر دی جاتی ہے، یدیپ اس کے ماں باپ کافر ہی کیوں نہ ہوں۔ پیغمبر اسلام فرماتے ہیں جس طرح لوہے کو زنگ و مورچہ لگتا ہے اسی طرح آپ کے دلوں کو بھی زنگ لگتا ہے۔ تو ان سے پوچھا گیا کہ کس طرح زنگ کو چھڑائیں، تو آپ نے فرمایا قرآن کی تلاوت سے۔
قرآن وہ مضبوط شکتی ہے جس کا انوسرن کرنے والے کبھی بھی پراجت نہیں ہوں گے۔ قرآن وہ سمندر ہے جس کی گہرائی کو کوئی نہیں سمجھ سکتا۔ قرآن وہ گواہ ہے جس کی گواہی مہان ایشور سویکار کرے گا۔ امام حسن علیہ السلام فرماتے ہیں جو قرآن پڑھتا ہے ترنت یا کچھ سمے پشچات اس کی دعا قبول ہوتی ہے۔ تو دوستوں آج کے کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے، ہمیں انومتی دیں۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ تو شوتاؤ اسی کے ساتھ ہمارا یہ کاریکرم یہی پر سماپت ہوتا ہے۔ خدا حافظ۔